मुझे ऐसे लगता है कि बच्चों की तरबियत जिसके ऊपर आज हम बातें कर रहे हैं ये काम भी है इबादत, लेकिन चूंकि शुरू से हमने दूसरों को करते देखा, बड़ों को देखा कर रहे हैं, यानी हमें ऐसे लगता है कि ये हमारी दुनिया है, लेकिन अगर आप गौर से देखें ना तो ये हमारा दीन है। बच्चे की तरबियत के दौरान एक इंसान ऐन इबादत की हालत में होता है। मिसाल है कि इस वक्त मैं आपको कुछ बता रही हूँ, पढ़ा रही हूँ, तो मेरी नीयत क्या है कि आप मुझसे सीखें और आप मेरा सदका जारिया बने। क्या ये काम सदका जारिया है? तो एक माँ अपने बच्चे के लिए हर वक्त सदका जारिया नहीं बनती। जब बच्चा माँ के लिए सदका जारिया नहीं बनेगा, अगर माँ उसको अच्छी बात सिखाए, माँ अच्छी बात कहेगी तो बच्चा भी अच्छा होगा। मिसाल है चलने फिरने बोलने इखलाकियात, हर सूरत में तो बच्चा आपको देख रहा है। बल्कि मैं ये कह सकती हूँ कि कोई टीचर भी 24 आवर्स की टीचर नहीं होती, इनके निकाल दीजिए आड़ू पीछे 16 घंटे की टीचर नहीं होती, लेकिन एक माँ को अल्लाह ताला ने ये रुतबा दिया है कि वो 16 घंटे से भी जायद की टीचर होती, देखते बच्चा माँ को देखता है। तो ये बताइए कि अभी तक जितनी भी बातें हमने की है क्या फीलिंग है, कुछ शेयर कीजिए आप लोग, ताकि फिर हम अगले सेशन पे चले। आप बताइए फरह।
अल्हम्दुलिल्लाह, जब से कुरान पढ़ा पहले उनकी परवरिश करना एक बेमकसद जिंदगी लगता था कि बस क्या मेरी यही जिंदगी है, क्योंकि मेरे से जो सात लड़कियां थी वो काफी आगे निकल गई और मैं शादी जल्दी होगी, मेरे बच्चे जल्दी होगी ना। तो अल्हम्दुलिल्लाह जब से कुरान से जुड़ी हूँ तो ये एहसास हुआ अल्लाह ताला ने तो मुझे बहुत बड़ा ऑनर दिया है कि अपनी आने वाली नस्ल तैयार करनी है।
बिल्कुल, यानी आपकी बात में से जो पॉइंट हम लेके थोड़ा उस पर डिस्कशन कर सकते हैं वो क्या है कि पहले हमें लगता था क्या ये मेरी जिंदगी है, सुबह शाम बच्चे और घर और दारी, यही सोचते ना खवातीन। लेकिन अब कुरान के साथ जुड़ने के इस वजह से हमें क्या फील होता है कि ये एक ऑनर है, ये एक इज्जत है। और यकीन कीजिए कि ये वो ऑनर है जो अल्लाह सुबहान तआला ने मर्द को भी नहीं दी बल्कि औरत को दे दी है। तो गोया कि आप कह सकते हैं कि घर की जिम्मेदारियां बोझ लगने की बजाय एक इज्जत लगने लगी। हम कैसे इस सारी चीजों को हैंडल करें, क्या करें, अब क्या सीखना है, जो करना था कर लिया है, तो फिर हम कभी भी नहीं सुलझेंगे। जैसे कल प्रोग्राम के बाद कोई सिस्टर थी, यंग अनमैरिड है बच्ची, तो वो आई इधर स्कूल में, तो मैंने उनसे कहा कि आप अभी आई हैं, आप सुबह आपको पता था प्रोग्राम हो रहा, कहती जी। तो मैंने कहा कि आप उसमें क्यों नहीं आई, कहती मैंने सोचा मुझे इस टॉपिक की जरूरत ही नहीं है क्योंकि मैं अनमैरिड हूं। तो ये भी एक शैतान का धोखा होता है। क्या ख्याल है आपको, जितने भी लोग बैठते हैं क्या वो सिर्फ जो माएं होती हैं वही इससे फायदा उठा सकती हैं, दूसरों को फायदा नहीं होता? बल्कि मुझे अच्छी तरह याद है कि एक अमेरिका की बात है, एक जगह मैं बाहर दूसरे शहर में थी तो इसी तरह दर्स हुआ था, हाउ टू बी अ सक्सेसफुल वाइफ। तो हमेशा वाइफ से पहले इंसान अपनी अनमैरिड लाइफ से शुरू करे तो ज्यादा अच्छे पॉइंट्स में होते हैं। तो मैंने जब उस दर्स को पूरा किया तो उसके बाद एक यंग बच्ची बिल्कुल आई, अनमैरिड थी, कहने लगी कि आज मुझे एक लाइन ऑफ एक्शन मिल गई है कि आप जहां शादी होनी है और वहां जहां मैंने जाना है और सारी चीजों से लेकर मैंने कहां पहुंचना है। तो मैं बहुत खुश हूं कि मैंने अब यह दर्द सुन लिया जबकि अभी मैं स्टेज में नहीं हूं। तो हमेशा वक्त से पहले की तैयारी जो होती है वो इंसान को काबिल कर देती है इस बात के कि इंसान अल्लाह ताला के साथ अपने ताल्लुक को भी मजबूत करे और अपनी जिम्मेदारियों को भी आसान दर्जे पर निभाए। यकीन करें कि मोहब्बत फातह आलम, मोहब्बत दिलों को फतेह कर लेती है। मुझे वो एक वाक्य सुना हुआ याद आ गया कि एक औरत थी तो उसका ख्याल था कि उसका शौहर उसको तवज्जो नहीं देता, तो बेचारी कोई अनपढ़ सी होगी तो किसी ने कहा फलां जगह चले जाओ, बाबा जी तावीज देते हैं, उनसे तावीज ले आओ। वो गई, कहने लगी मेरा शौहर मेरी तरफ तवज्जो नहीं करता और मेरे साथ अच्छा नहीं है, मैं क्या करूं? तो कहने लगे कि मैं तुम्हारा इलाज करूंगा या तुम्हें तावीज दूंगा, लेकिन उससे पहले तुम्हें काम करना पड़ेगा। कहा क्या? कहने लगे कि एक शेर का सर काट कर मेरे सामने लो। कहती ये तो बहुत मुश्किल है। कहने का मुश्किल है तो फिर ये काम नहीं होगा तुम्हारा। अब वो बेचारी शोहर की सताई भी थी, उसने करना था। कहते हैं कि घर आई, हर उसने एक शेर का बच्चा कहीं से खरीदा लिया, फिर उसको अपने साथ मानूस किया, टेम किया, काफी उसको जैसे पेट बना लिया। फिर जब वो शेर जरा बड़ा हुआ तो वो तो उसके पास आने का आदी था, तो इसी तरह एक दिन किसी की मदद लेकर उसने उससे शेर का सर काटा और बाबा जी के पास ले गई। कहने लगा शेर का सर काट के ले आई हो? कहने लगी हाँ। कहने लगे कि कैसे काटा तुमने? कहती बड़ी मेहनत की है, मैं सुबह शाम उसको खिलाती थी, पिलाती थी, खिदमत करती थी, ये और वो, दिस एंड दैट, तो उसकी वजह से ये एक दिन मेरे इस तरह सर उसने डाल दिया। कहने लगा यही इलाज है तुम्हारा अपने शोहर को टेम करने का भी? यकीन करें, एक बड़ी खूबसूरत कोटेशन मैंने कहीं पढ़ी, मैंने आज अपने डेस्कटॉप पे सेव की हुई, आपको सुनाती हूँ कि बाज़ दफा इतनी छोटी छोटी चीजें जो इतनी अहम होती हैं, हम उसको बिल्कुल ओवरलुक करके बड़े बड़े स्टेप्स लेना चाहते हैं और हम नाकाम होते हैं। ये पढ़ के सुनाती हूँ। हकीम लुकमान ने फरमाया, मैंने पूरी जिंदगी मुख्तलिफ दवाओं से लोगों का इलाज किया, मगर इस तवील तजुर्बे के बाद मैंने सीखा क्या कि इंसान के लिए बेहतरीन दवा मोहब्बत और इज्जत है। यानी दूसरों को मोहब्बत दो और इज्जत दो। किसी ने पूछा, अगर ये असर ना करे, हमारे भी दिमाग में ये ख्याल आता है ना, नहीं मेरे इर्द गिर्द जो वाले हैं ना, वो मोहब्बत की जुबान नहीं समझते, अमूमन हम यही सोचते हैं, बस मेरे बच्चे वो बस डांट ही सुनते हैं, गुस्सा ही सुनते हैं, नरमी की बात तो सुनते हैं नहीं। तो किसी ने कहा कि अच्छा, अगर ये मोहब्बत और इज्जत की जो दवा ये असर ना करे, तो वो मुस्कुराए और बोले, दवा की मकदार बढ़ा लीजिए। कितना मुश्किल होता है जिस वक्त लोग आपकी मोहब्बत का जवाब मोहब्बत से ना दें। हम चिड़के हम कहते हैं, जाओ पीछे भी मेरी बला से। यकीन करें, अगर हमने इस तरह से लोगों को जीतना सीख लिया, और लोगों में सबसे अहम लोग हमारी औलाद है। मैं अक्सर सोचती हूँ कि एक माँ के पेट से पैदा होने वाले भाई बहन, लेकिन जो माँ और बच्चे का ताल्लुक है वो तो नहीं है, क्योंकि ट्विंस अगर ना हो तो माँ के पेट से अलग अलग ही निकले हैं ना। तो जैसे आज एक घर में वैसे माँ के पेट में घर में थे, कोई इतना बिग डिफरेंस नहीं फील होता। लेकिन माँ के जिस्म का एक टुकड़ा काटते हैं ना डॉक्टर डिलीवरी के वक्त, माँ के पेट में वो कहते हैं ना कि हल अताल अल इंसानी हीन मिनत दहरी लम यकुन शय्यम मस्कूरा, इंसान तेरे ऊपर क्या वो वक्त नहीं आया कि तू तो कोई काबिले जिक्र चीज भी नहीं था। ना होने से होता है बच्चा माँ के पेट में, 9 महीने उसका खून चूसता है, उसके जिस्म के अंदर से एक एक चीज लेता है, फिर जब उसको काट के बाहर रखा जाए तो वो बच्चा ही माँ के लिए अनबियरेबल अनअंडरस्टैंडेबल। और बाज दफा माँ को मैंने देखा अपने बच्चों की इतनी बुराइयां करती हैं, मोहब्बत तो अपनी जगह है लेकिन शिकवे बहुत होते हैं। तो मैं सोचती हूँ कि ये कैसे हो सकता है, ये हाउ इज इट पॉसिबल, क्या वाकई ये कोई इतना अचीवेबल टारगेट है कि इंसान अपनी औलाद से मोहब्बत करे। और उसके अंदर जब मैंने वजह देखी तो मुझे यही दिखा कि माओं की वो तरबियत नहीं हुई होती, उनको अपने बच्चों की दोस्त बनना नहीं आता, बच्चों से मोहब्बत करनी नहीं आती, इज्जत देनी नहीं आती। बाज दफा आप देखिए कि हम अगर इसी टॉपिक को कंटिन्यू करते जाएं तो बाज बच्चे अपने दोस्तों के साथ हैं। अब आपको पता है कि इसका बच्चा जो है वो, उसका दोस्त जो है वो ठीक है कि आप उसको पसंद नहीं करती, खलंडरा सा है, कोई पढ़ने लिखने का शौकीन नहीं है, कुछ भी है। आप कभी अपने बच्चे के दोस्त के सामने उसकी बेइज्जती ना करें, चाहे आपका बच्चा 3 साल का, सहेली है या दोस्त है, लड़की है या लड़का है आपका बच्चा, आप कभी भी उनके साथ इंसल्ट ना करें उनके सामने। क्यों कि आप तो कहेंगे ना, चलो बैठो आराम से, चलो भाग जाओ, इस वक्त ये नहीं है, चलो जाओ, कोई नहीं कहीं जाना। लेकिन आपके बच्चे की नजर में अपना दोस्त या आपकी बच्ची की नजर में अपनी सहेली जो है ना, वो प्राइम मिनिस्टर से भी बड़ी है, उसकी कुल कायनात उसका दोस्त है। तो जब हम बेइज्जती करते हैं, इंसल्ट करते हैं, तो उसके नतीजे में यही कुछ होता है कि फिर बच्चे हमसे छुपने लगते हैं। बहुत सारे बच्चे ऐसे हैं कि जो अपने माँ बाप की सिर्फ इन हरकतों की वजह से आपको तो ऑफेंड हो जाते हैं, वो कहते हैं कि नहीं, ये मेरे दोस्तों के सामने मेरी इंसल्ट करती हैं। और मैंने देखा है बाज माँ इतनी ना समझ होती हैं कि वक्त का इंतजार करती हैं, कब कोई ऐसा वक्त हो जब इसकी मजबूरी है तो मैं इसकी बेइज्जती करूं, कहीं जाने की इजाजत मांग रहे हैं कहीं खड़े। देखिए, मुझे ऐसे लगता है कि माँ बनना जो होता है ना, या बच्चे की तरबियत का ज्यादा ताल्लुक जो है ना, इमोशन से है। अगर आपको इमोशन स्टडी करने आते हैं ना, तो आप अपने बच्चों की बेहतरीन दोस्त बनेंगी। फ्रेंडली बिहेवियर, बहुत छोटे बच्चे हैं ना, जैसे 4-5 साल से मोहब्बत आप दे रहे थे, अब आपके बच्चे बड़े हो रहे हैं, 7-8 साल तक हम पहुंच गए ना, अब आगे अगर हम कंटिन्यू करें, 7-8 साल के बाद शऊर शुरू हो जाता है, नमाज की आदत हो गई, बलूगत आ गई। अब ये वो वक्त है कि जिस वक्त फ्रेंडशिप का दौर होता है, यानी अगर आप अपने बच्चे की एज के हिसाब से लिख लेना, तो बिल्कुल बचपन से लेकर 2 साल सिर्फ शफकत, ज्यादा डूज डोंट्स ईच बीच नहीं करें। बस माएं जो रिलीजियस शौक रखती हैं, अच्छी बात है, लेकिन वो अपने बच्चे को बहुत बचपन से कुछ ऐसी चीजें सिखाने लग जाती हैं कि उस वक्त बच्चे सुनते हैं, लेकिन जब जरा फिर उस काम के करने की उम्र आती है ना, फिर छोड़ देते हैं। अक्सर माओ से मैंने ये चीज सुनी है, वो कहती हैं पहले तो बहुत ऐसे थे, अब बदल गए। वजह पता क्या, कि आपने उस वक्त जिस वक्त अभी उनको नहीं बताना था اس وقت آپ نے ان کو بتانا شروع کر دیا. مثال ہے کہ نمازوں کی بھی بات لے لیں, 4-5 سال کی عمر میں بچوں کو اتنی مطلب شدت کے ساتھ نمازوں کی بات کرتی ہیں مائیں, یا عادت ڈال دیتی ہیں کہ پھر بچے اس وقت پڑھتے ہیں لیکن 7-8 سال کی عمر میں آ کے ایک دم چھوڑ دیتے ہیں. یہ بھی ٹھیک نہیں ہے. بچے کا بچپن سلامت رکھے. کیسے ہوتا ہے وہ؟ مثلاً آپ دیکھیے کہ آپ اپنے بچے کے لیے 2 سال شروع کے آگے لکھ لیجیے شفقت, اونلی لو لو لو, نہ بہت ٹوکا ٹاکی نہ بہت روکا راکی, بس اشارے سمجھائیں, کم بولیں. اگر آپ 2 سال تک بچے کو خاموشی کی زبان میں ٹرین کر گئی نا, تو آپ نے ایک پروڈکٹیو مسلم پیدا کر دی ہے. یقین کریں, نہ ٹوکے نہ روکے, اسباب ہی ایسے رکھیں کہ بچہ ان چیزوں میں الجھے نا. آپ میوزیکل انسٹرومنٹس کیوں ان کو دیتی ہیں کھیلنے کو, کھلونے ایسے کیوں دیتی ہیں جس میں ڈالز بنی ہوئی ہیں, آپ ایسے کھانے ان کو کیوں کھلاتی ہیں جس سے وہ ہائپر ہوں. نو پیپسی, نو چاکلیٹس, اس طرح کی چیزیں. کبھی کبھی ایک ٹیسٹ چینج کرنے کی بات ہو رہا ہے, لیکن بالکل اگر آپ نیچرلی بچے کو کرتے ہیں اور اس کو سمجھیں. دیکھیں اب آپ اور میں اس وقت ہیں, اگر ہم نے موسم کے مطابق کپڑے پہنے ہیں تو ہم ریلیکس ہیں, اور اگر ہمیں کوئی اتنے موٹے کپڑوں میں جکڑ دے سانس بھی نہ لیا جائے تو ہم کیا ہوں گے؟ اریٹیٹ کریں گے نا. بچہ جو چھوٹا ہے نا, 2 سال کا بچہ, یہ اریٹیٹ کب ہوتا ہے؟ جب آپ نے اس کو ٹو مچ پیک کیا ہوتا ہے, یا تو بہت کپڑے پہنائے ہوتے ہیں, بہت کھانا کھلایا ہوتا ہے, یا اسی طرح کی کوئی اب نارمل چیز. نیچرلی اپنے بچوں کو رکھیے اور پھر آپ فیل کریں گے کہ آپ کے بچے جب روتے ہیں تو اس کی ڈیفینیٹلی کوئی ریزن ہے. اگر فوڈ صحیح رکھے, نیچرل رکھے, سب کچھ ان کے انٹرٹینمنٹ کو رکھے, ان کو کھلی ہوا میں رکھے. ایون آج کل دیکھیے کہ کتنی زیادہ ٹھنڈ بھی ہے, پھر بھی کم از کم 15-20 منٹ, آدھا گھنٹہ بچے کو ایکسپوز کریں, اس کے ناک نتھنے کھلی ہوا لیں. آپ کو تو کہ یہ جو اندر فل وقت ہیٹ چلتی ہے, یہ ہمارے باڈی کو ڈی ہائیڈریٹڈ کر دیتی ہے, ہماری اسکن خشک ہو جاتی ہے. اب آپ خود سوچ سکتے ہیں نا, باہر کا اور اندر کا ٹیمپریچر کتنا فرق ہے. باہر مائنس اگر 12 ہے تو اندر آپ گھر میں دیکھتے ہیں تو 20-23-30 تک لوگوں نے گھر کا ٹیمپریچر کیا ہوتا ہے. اب اتنا بگ ڈفرنس جو ہے, آخر آپ کی باڈی کے اندر اس کا اثر پڑے گا نا. تو بچوں کو تھوڑی دیر, ایون آج کل بھی تھوڑی دیر گھر کی کھڑکیاں کھولیں, کوئی بات نہیں, کچھ نہیں ہوتا, ہیٹ ضائع ہو رہی ہے تو ہونے دیں, یا کم از کم باہر کو ونڈو ہے اس کے پاس, دھوپ لگ رہی ہے, کھول کے رکھے. تو 2 سال تک بچے کو بہت نیچرل رکھے, ان شاء اللہ تعالیٰ اس سے ان کا معاملہ درست ہوگا. پھر 2 کے بعد جو 3 سال سے لے کے 5-6 سال کا جو بیچ کا سیکنڈ لیول ہے نا, اس میں آپ ایک لفظ لکھ لیں. یعنی پہلے میں لو تھا نا, تو اس میں سمجھ لیجئے کہ 3 سال سے لے کر 6 سال آلموسٹ, یہ جو وقت ہے نا, یہ بچے کے ڈسپلن کا وقت ہے. اس کا کوڈ ورڈ ہے ڈسپلن. بچوں کو ڈسپلن کریں چھوٹی چھوٹی باتوں پہ. اب اس وقت میں جو چیز ہے نا, وہ بہت اہم ہے. بچے بدتمیزی کر رہے ہیں, بچے جھینچ رہے ہیں, چیزیں سختی سے لے رہے ہیں, دے رہے ہیں. اس عمر میں میرا خیال ہے کہ بچے کے آپ اندر کو اتنا اسٹرانگ کر سکتے ہیں کہ وہ ایک اچھا مسلم بن سکتا ہے. پھر اس کے بعد جو 7 سال کی عمر سے آگے تقریباً 12-14 سال, یعنی یہ ہے دا موسٹ کریٹیکل ایج. اگر آپ نے اپنے بچے اور بچی کے 7-8 سال سے لے کر اس کی پیوٹی تک, میں یہ چاہتی ہوں کہنا, اب وہ ایج کا فرق بھی ہو سکتا, یہ وقت ہے فرینڈ شپ کا. اس کا نام رکھ دیں فرینڈ شپ ایج. اس میں پھر دل کی باتیں, دکھ سکھ, یہ دوستیوں کا وقت ہے. پھر اس میں اگر آپ پچھلے سالوں میں کام وقت پہ شروع کر چکے تھے الحمدللہ, تو آپ دیکھیں گے کہ بہت ہی زیادہ اس سے سہولت ہو جائے گی. آپ کے بچے جو وہ اس میں آسانیاں محسوس کریں گے. اس عمر میں پھر ان کے دکھ سکھ لیں, ان کی باتیں سنیں, ان کو سمجھیں, آپ ان کو دوستی کریں, باہر کی دنیا میں کیا ہو رہا ہے, اسکول میں کیا ہو رہا ہے. اور اس عمر میں آپ ان کو اس طرح سے رکھیں کہ واقعی فائدہ ہو. پیوبرٹی کی ایج آ گئی 12-14 سال, اب اس سے لے کے ٹین ایج, جس کو آپ کہہ سکتے ہیں کہ 13 سے لے کر 19 تک, یہ دور ہے بچے کی ریسپیکٹ کا. جن بچوں کو اس عمر میں اپنے گھر سے ریسپیکٹ ملتی ہے پلس بڑا پن, جیسے آپ اپنے بچے کو 13 ایئرس کہنا تو آپ اس کو 20 کا سمجھیں, اگر آپ کا بچہ 14 کہنا تو اس کو 22 کا سمجھیں, 15 کا بچہ ہے نا تو 24 کا سمجھیں. اپنے بچے کی اصل عمر جو ہے نا, اس عمر کے اندر آپ 4-5 سال بڑھا لیں, اور بالکل آپ اس کو اپنا گھر میں کوآرڈینیٹر سمجھیں. دکھ سکھ, راز خوشی غم, یہ کر لو. ایون اس عمر میں ماں باپ کو اپنی فائنینشیل سچویشن بچوں کے سامنے بالکل کلیئر رکھنی چاہیے. یہ ایک الگ ایشو ہے, میں نے اس کو اتنا ٹچ نہیں کیا اس ابھی تک, لیکن بچوں کے سامنے گھر کے مالی امور کتنے کھلے ہونے چاہیے, یہ بھی ایک साइकिक है। बहुत बचपन से बच्चों को अपनी मजबूरियों की दास्तानें नहीं सुनानी चाहिए, सिंपल तरीके से उनकी जरूरियात पूरी करें और उनको कभी कंपैरिजन ना दें। अब्बू के पास पैसे नहीं है, अब्बू को पैसे मिल जाएंगे, पैसे पैसे, यानी कोशिश करें कि बच्चे को अपने बिहेवियर से बताएं कि मनी इज द लीस्ट थिंग इन द लाइफ। मैंने देखा कि हमारे मुस्लिम कल्चर में पैसे को इतनी अहमियत देते, कोई बात शुरू बाद में होती है पैसा पहले, कोई बात शुरू होती है पैसा पहले। इवन मैं ये आजकल दरसों में साथ जा रही हूँ तो कहीं ना कहीं ये कुरतुल ऐन प्रोजेक्ट की बातें करते हैं ना साथी, तो जो ही ये बात होती है तो कुछ साथी ये सोचने लग जाते हैं कि अच्छा अब हमें ये कहेंगे कि इस प्रोजेक्ट के लिए अब आप डोनेशंस दें, पैसे दें, हालांकि हमने वो कभी बात ही नहीं छेड़ी। क्यों? कि पैसे तो मिल ही जाने हैं, जगह भी मिल जानी है, असल तो हमें लाइक माइंडेड लोग चाहिए। जब आपका दर्द बन गई ये चीज, जब आपका पैशन बन गई, तो क्या आप उसके लिए खुद पैसे नहीं लगाएंगे? क्या हम दूसरों से मांगते हैं? आज दीन के कामों में नाकामी की बहुत बड़ी वजह हम दीनदारों की ये स्ट्रेटेजी है कि पैसे होंगे तो काम हो जाएगा, बिल्डिंग होगी तो काम हो जाएगा। खाली बिल्डिंगें पड़ी हैं, हफ्ते में एक दिन खुलती हैं या दो दिन, जाइला माशाल्लाह। वजह क्या? पैसा तो लोग दे देते हैं, चलो हमें छोड़ो, लोगों को सबसे आसान पैसा देना लगता है, याद रखिए। और यही काम बाद दफा बच्चों के साथ भी लोग करते हैं अपने, पैसे देके जान छुड़ाते हैं। बाप जो है माएं गिला करती हैं कि बाप टाइम नहीं देते, पूरा हफ्ता बिजी रहते हैं, फिर बच्चों को कहूंगी ले जाओ बाहर जाएंगे, 10 मिनट में साथ वाली दुकान से टॉफियां चिंगे और गोथरी लेके दिलवा के फिर छोड़ जाएंगे, चलो तुम कर जाओ मैंने काम पे जाना है। ये लिटरली हमारी बहनों के मसले हैं, इट्स रॉन्ग। बहुत छोटी उम्र में ना तो बच्चे के हाथ में पैसे देने चाहिए, ना पैसे की बात होनी चाहिए, उनको लगे कि पैसा तो कोई चीज ही नहीं है जिंदगी की, ठीक है। हाँ, जब बच्चे शऊर किए जाए, यानी 11-12, ये जिस एज को अब हम डिस्कस कर, इस एज में फिर बहुत क्लियर पिक्चर बच्चों के सामने होनी चाहिए। बाज वाले लोग कहते हैं जी हम अपने पेट पे पत्थर बांध के अपने बच्चों के शौक पूरे करेंगे, उनके चाव पूरे करेंगे, झूठी बातें करके उनको इट्स नॉट फेयर। आप ये सोचते हैं कि आप अपने बच्चे पे 1,000 करोड़ महीने का लगाएंगे तो वो आपकी कमी पूरी कर देगा? इट्स नॉट फेयर। हाँ, जब आपका बच्चा अब टीन एज पे आ गए ना, तो रिस्पेक्ट के साथ हम दोस्त, राज, दुख सुख, कि ये एक्चुअल पोजिशन है हमारी। और आपके बच्चे को इस उम्र में, ये जो एज है, यकीन करें ये इतनी कीमती उम्र है, और मैं अपने आप को खुद वहां ले जाकर ट्रेन करूं तो शायद मैं ज्यादा लोगों को फायदा दे सकूं। इस उम्र में जो आपके बहुत सारों के बच्चों की होगी, और यही वो वक्त है जिस वक्त हमारा टेम्पर लूज हो चुका होता है, थक चुके होते हैं। जिस वक्त दोस्ती करनी थी ना, उस वक्त तक हम बस थक चुके हैं। जिस वक्त बचपन में डिसिप्लिन करना, तो उस वक्त लाड देखते हैं, चाव देखते हैं, पहला बच्चा, आखिरी बच्चा, नया बच्चा, और हम कर सकते हैं, इन्हीं के लिए तो कमाते हैं, इन्हीं के लिए खाते हैं। बच्चों क्या तुम्हें आप 500 करोड़ का नोट देखें, अब इसको क्या कहेंगे? गलत बात है। वो बच्चे इतने इंडिपेंडेंट हो चुके होते हैं कि वो इन चीजों पे फिर माँ बाप की इतनी जरूरत महसूस नहीं करते। फिर जब उनकी बदतमीजियां हद से बढ़ती हैं तो फिर हमारी जुबान खुलती है। आप इस एज में, जिस एज के आप कह सकते हैं कि लड़के और लड़कियां आपके हैं, इस एज में अगर आपने अपने बच्चे को बर्दाश्त कर लिया इस अंदाज से कि वो हकीकत में, अगर आपसे कोई पूछे ना कि आपका दुनिया में बेस्ट फ्रेंड कौन है, तो आपके जहन में अपनी बेटी और अपने बेटे का नाम आना चाहिए। और मेरी नजर में एक आइडियल मां कौन सी है कि जिसको कोई पूछे कि बताओ हु इज योर बेस्ट फ्रेंड, व्हाट इज द नेम ऑफ योर बेस्ट फ्रेंड, तो उसके जवाब में बेटी का नाम आए। इसमें भी हर चीज आ जाती है, उनके ड्रीम्स, उनके ख्वाब, उनका बैठना। और जब आप अपने बच्चों से इस दर्जे की मोहब्बत करते हैं ना, तो यकीन करें वो फिर बाहर नहीं जाते। मैं ऐसी फैमिलीज में भी जाती हूँ और जानती हूँ थोड़ा बहुत, कि जहाँ माँ बाप, बच्चे, फैमिली, घर के भाई बहन सब इकट्ठे रहते हैं, जहाँ बैठो सब एक जगह, एक बैठा सारे वहीं आगे, एक कंप्यूटर लेके आए सारे अपने लेके आगे, एक ने खाना रखा तो सब आके बैठ गए। वजह कि वो घर में एंटरटेनमेंट ही है, टीवी घर में कोई नहीं। ये जो टीवी ने रिप्लेस किया ना रिश्तों को, और मैं सोचती हूँ ये चीज अब जो मैं आपको कह रही हूँ ना, मुझे पता है आपको पसंद नहीं आएंगी बहुत ज्यादा, लेकिन ये हमारे इस टारगेट को अचीव करने में बहुत कामयाब होंगी, बहुत कामयाब। और वो क्या है कि आप कम से कम चीजें बच्चों को दिलाएं। आपका घर घर लगना चाहिए, शोकेस नहीं। मैंने देखा है कि बचपन में जब बच्चों वाले घर में जाएं तो ठोकर लगती है चलते फिरते, और पता चलता है पांव में कोई खिलौना आ गया। घर में और कोई ट्रैश ना होगा, लेकिन घर इतना मैसी होता है, और जब गौर से देखें तो पता चलता है बच्चों के खिलौने। फिर जरा से बच्चे पढ़ने लिखने की उम्र में आते हैं तो उस वक्त फिर लोग उनको बुक्स दिलाते हैं, कहीं कार्टून वाली बुक, कहीं इंग्लिश की बुक, उर्दू की बुक, घर घर के एक मिनी स्कूल लगता है। اس کے بعد ذرا سے بچے 10-12-8 سال کی مدت کے پہنچے تو اس وقت کیا کرتے ہیں لوگ, بچوں کو یہ اس کی ڈش ہے, یہ اس کا کمپیوٹر ہے, یہ آئی فون ہے, یہ آئی پیڈ ہے. اتنا بچہ, یعنی جس ایج کو میں آپ کے ساتھ ڈسکس کر رہی ہوں, اس ایج کا بچہ میں نے ایک دیکھا, پاکستان کی بات ہے, یہاں کی بھی نہیں, اور آپ کو پتا کہ پاکستان میں لوگوں کے پاس ریسورسز اتنے زیادہ نہیں ہوتے, لیکن اس بچے نے اتنا مجبور کیا ماں کو باپ کو کہ شاید مجھے یاد ہے کہ 60,000 روپے کا آئی پیڈ اس کو جا کے دلوانا ہی پڑا. اور اس بچے کو اتنی عقل کوئی نہیں ہے کہ اس آئی پیڈ سے لینا کیا, نہ اس کے ماں باپ کو اتنا پتا ہے کہ اس پہ کہاں چیک لگانے اور کہاں نہیں لگانے, کون سی ویب سائٹ یہ کھول سکتا ہے اور کون سی ویب سائٹ یہ نہیں کھول سکتا. اب وہ دلوا دیا, زیر دیکھ پڑی, کہتے بس اب یہ چپ, اور وہ پھر بچے بلیک میل کرتے ہیں نا, نہ کھائیں گے نہ جائیں گے نہ آئیں گے واٹس ایور اور دس اینڈ دیٹ. اب کیا ہوا, جب دلوا دیا, اب اگلے 2-4 دن میں ایشو پتا کیا, کھانے پہ بلا رہے ہیں وہ اندر بیٹھا ہوا, آپ اس کو کہتے چلو سب سے باہر جا رہے ہیں, نہیں جانا شادی پہ, جب وہ لیپ ٹاپ یا آئی پیڈ اور وہ بچہ, اب ایک نیا مسئلہ شروع ہو گیا. آپ کیوں اتنے بیوقوف بنتے ہیں کہ خود وہ چیزیں دلوائیں کہ جو بعد میں آپ کے لیے وقت ہی نہ ملے بچوں کو. کم سے کم, ایون آپ جو ٹین ایجر بچیاں بیٹھی ہیں ان کو یقیناً یہ باتیں سن کے بہت برا لگ رہا ہوگا, لیکن کیا آپ اس بات کو ویریفائی کرتے کہ آپ کے پاس اگر انٹرنیٹ کنیکشن نہ ہو تو آپ اپنے آپ کو اس گھر کے اندر محسوس کرتے ہیں, اور اگر آپ کے پاس نیٹ کنیکشن آپ کے فون میں یا کہیں یا کچھ دس دیٹ میں ہوتا ہے تو پھر آپ کیا کریں گے؟ ایک کمرے میں بیٹھے ہوئے لوگ فرق ہوتے ہیں. جیسے ایک سسٹر نے مجھے خود سنایا, کہتی کہ میرے ہسبینڈ جب گھر میں آئے تو میں اپنی گود میں لیپ ٹاپ رکھ کے بیٹھی کچھ کر رہی تھی, میری جو بیچ کی بیٹی ہے تو وہ آئی پیڈ پہ کچھ کر رہی تھی, جو اور بیٹا ہے اس کے ہاتھ میں آئی فون تھا, چھوٹے بچوں نے اپنی یعنی اسی طرح کی چیزیں پکڑی. تو میرا میاں آ کے کہتا ہے کہ یہ میں گھر میں آیا ہوں یا انٹرنیٹ کیفے میں آیا ہوں, کیا یہ آج گھروں کے نقشے نہیں ہو گئے؟ نظریں کدھر ہیں, آنکھیں کدھر ہیں, دل دماغ کدھر ہیں؟ اور مائیں چیخ رہی ہیں, وہ لگے آپ کیوں اس طرح کی مشکلات اپنے اوپر لیتے ہیں؟ اللہ نے دی ہے, ہم افورڈ بھی کر سکتے ہیں, کیا یہ افورڈنس صرف اپنی ذات کے لیے؟ آپ دیکھیے کہ گھر میں جب ایک وقت تھا کہ صرف ایک ٹی وی ہوتا تھا اور اسی کے نام پہ ہم نے ماشاءاللہ ٹی وی لانچ کا نام بھی دے دیا, کہ اس دور میں ہمارے پاس قرآن لانچ تو نہیں بنے ہوئے تھے, سلاد لانچ نہیں تھے, لیکن ٹی وی لانچ تھا, لیکن چلیں وہ پھر بھی بہتر اس سوچ میں تھا کہ جس نے دیکھنا وہیں بیٹھ کے دیکھنا, اور عموماً اس کا رخ ایسا ہی ہوتا تھا, ہر طرف سے دکھتا. اب کیا ہوا کہ جب ہمیں اللہ نے زیادہ دے دیا تو ہم نے ایک ٹی وی اپنے بیڈ روم میں بھی لگا لیا. یہ کون سا ٹی وی ہے جو صرف امی ابو دیکھتے ہیں؟ چلو جی یہ بچوں کے دیکھنے والا نہیں ہے, ٹھیک ہے یہ بھی ہو گیا. کچھ اور وقت گزرا, ہم نے کہا اچھا تھی امی ابو کے کمرے میں ٹی وی ہے تو میرے کیوں نہیں. کچھ عرصہ گزرا تو پھر بچوں کے کمروں میں بھی ٹی وی ہے. یہ ہمارے پاکستان کی باتیں ہیں, میں یہاں کی تو کر ہی نہیں رہی. خیر وہ ٹی وی تھا جس کو چھپا بھی نہیں سکتے تھے, اور اس کے کچھ ٹائمنگز تھے, اور ساتھ اس کے وی سی آر رکھنا پڑتا تھا کہ اس کے ساتھ ہی کچھ دیکھیں گے. آتے ہوئے وقت میں ڈی وی ڈی پلیئر آ گیا, وی سی آر کی جگہ ڈی وی ڈی نے لے لی. ڈی وی ڈی پلیئر آسان تھا, لینا چلانا ختم ہوا. کمپیوٹر جب آ گئے ٹی وی کی اہمیت کم ہو گئی. آج کون ٹی وی دیکھتا ہے؟ میرا خیال ہے صرف گھروں کے بوڑھے بزرگ دیکھتے ہیں خبروں کے نام پہ. گھر میں بڑی بڑی سپلٹ اسکرینس لگائی ہوئی ہم لوگوں نے, لیکن چھوٹے بچے یگسٹر نہیں دیکھتے. وجہ کیا کہ میرا ٹی وی میرے ہاتھ میں, میں آپ کے ساتھ سب کے ساتھ شیئر کر کے کیوں دیکھوں؟ اب آپ بتائیے کہ ایک چھوٹا سا آئی فون آئی پیڈ جو ہے وہ کتنا سیکرٹ ہے. آپ کا بچہ باتھ روم میں 1 گھنٹہ لگاتا ہے, کیا وہ باتھ روم میں جا کر ٹی وی نہیں دیکھ رہا ہوگا؟ میں نہیں کہتی کہ بدگمان ہو, جب ماؤں نے شروع سے برین اسٹارمنگ نہیں کی ہوتی, ماں باپ دونوں نے, تو پھر ایسے گیجٹ جب دلا دیتے ہیں تو یہ صرف اور صرف فتنہ ہے. اور اس کے ساتھ جو گندگی اور جو بیکارگی, اور میں نے دیکھے بڑے بڑے, یہ جس ایج کو ہم ڈسکس, اس ایج کے بچے گیمز کھیل رہے ہوتے ہیں, بھائی تمہیں اس سے ملنا کیا مزہ آتا ہے؟ پھر یہ جو اللہ معاف کرے جو ویڈیو گیمز جس کو ہم کہتے تھے اپنے دور میں, مجھے اتفاق ہی ہوا ایسے ہی گزرتے آتے جاتے کسی کے ساتھ دیکھنے کا, یقین کریں 2 یا 3 منٹ سے زیادہ اگر آپ اسکرین پہ اپنی نظریں رکھیں نا تو ایسے لگتا ہے بری دنیا گھوم رہی ہے. ایون اس ٹرپ میں ایک چھوٹا بچہ کسی کے گھر میں تھی تو اس بچے نے چلایا, عام جگہ پہ بیٹھے ہوئے تھے تو اس نے ماں سے پوچھ کے لگایا, وہ اس طرح سے گاڑی چلتی دکھا رہے تھے کہ میں سامنے بیٹھی تھی, وہ بچہ دیکھ رہا تھا, اس میں صرف ایک گاڑی ہے جو 3D میں گھومتی ہے اور کبھی اس سے ٹکراتی اسے. ود ان 2 منٹس مجھے ایسے لگا کہ یہ پورا کمرہ گھوم رہا. اور ایک ایسے بچے کو بھی میں مل چکی ہوں کہ وہ سائیکک بن چکا ہے, اسکول سے آتے ہی گھر میں اس نے اپنی یہ گیم کھولنی ہے اور اس میں وہ ٹارچر اور مارنا اور کلنگ گیمز کیا نام ہے. وہ بچہ اتنا ولگر ہو گیا, وہ کہتا ہے کہ میں گھر والوں کو سب کو مار دوں گا, گن لے کے پھرنے کے شوق میں, اور جوان بچہ اور اس کے چہرے پہ پیلک پڑی ہوئی ہے, نہ نماز کی ہوش, نہ کھانے کی, نہ کھانا کھاتا ہے نہ پیتا. اسکول سے آتا ہے اور کہتا ہے مجھے ساری دنیا بری لگتی ہے, میں سب کو مار دینا. یہ میسج کہاں سے آیا؟ میرے اور آپ کے اس انتظام سے آیا جو ہم نے ان کے لیے کیا. ارادہ کر لے اس چیز سے اپنے بچے کو بچانا ہے. اس کے اوپر کئی فگرز ہیں کہ ان کے جو بیڈ ایفیکٹس ہیں, یہ جو ہم اس وقت بھی کمپیوٹر کے اندر سے جو ریس نکل رہی ہیں, جسم میں جا رہی ہیں, اس سپیکر سے بھی نکل رہی ہوں گی, مائک سے بھی نکل رہی ہوں گی, ہر وقت جو بندہ ایکسپوز کرتا ہے اتنا زیادہ اپنے اندر لیتا ہے, یہ پھر جسم کے اندر ہائپرنیس پیدا کرتی ہیں, کینسر پیدا کرتی ہیں. سیل فون کا استعمال کانوں کے اندر بہرا پن پیدا کر رہا ہے. کئی جگہ آپ تصویریں دیکھتے ہوں گے کہ سیل فون پڑا رہا, چلتا رہا اور بستر پہ آگ لگ گئی. کہتے ہیں جب چارجنگ پہ ہو, سیٹل ڈاؤن اور چارج ہو رہا, اس وقت بالکل نہ کان کو لگائیں, سننا بھی تو لیفٹ نہیں رائٹ کو سنیں, یہ آپ کے دل تک اثر لے کے جا سکتا ہے. پریگننٹ عورتیں زیادہ فون نہ سنیں, یہ خود اپنے منہ سے بول بول کے بتا رہے ہیں. تو جب ہم آج ایک بنیادوں سے کام شروع ہی کر رہے ہیں, تو کیا آپ اپنے میاں کے ساتھ بیٹھ کے یہ ڈیسائیڈ نہیں کر سکتے کہ اس بچے کو میں نے کس عمر میں کہاں رکھنا ہے؟ وہ یہ اصول یاد رکھیں, گیو اپ نہیں کرنا. گیو اپ نہ کرنا آپ کو تربیت میں اتنا اسٹرانگ کر دے گا. آپ کے بچے پہ تو آپ پہ کیا پریشر ڈالیں گے, وہ چچا کے بیٹے کے پاس تو ہے, وہ دیکھو خالہ کا بیٹا, وہ دیکھے ماموں کے گھر اتنا کچھ ہے. آپ بڑی سخت امی ہیں, آپ بڑی سخت امی ہیں.